रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङको प्राविधिक मित्र दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ। मार्च 8 गते शनिबार अन्तर्राष्ट्रिय महिला दिवस संसारभर विविध कार्यक्रमका साथ मनाइन्छ। अन्तर्राष्ट्रिय महिला दिवस नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले सन् 1911 मार्च 8 महिला कामदारमाथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउँदै आएको हो। महिला दिवसकै अवसर पारेर आजको कार्यक्रम सम्पूर्ण महिलाहरूको पहिचान, अस्तित्व, बलिदान र योगदानमा समर्पित गर्न चाहन्छौ। अन्तर्राष्ट्रिय महिला दिवसको कुरा गरिरहँदा आदिवासी जनजाति महिलाहरूले आफ्नो पहिचान, हक अधिकार र अस्तित्व स्थापित गर्नको लागि विभिन्न समयमा कार्यक्रम र आन्दोलनहरू गरेको इतिहास छ। देशमा प्रजातन्त्र स्थापित गर्न होस् वा पञ्चायती निरङ्कुशता विरुद्ध होस् वा लोकतान्त्रिक गणतन्त्र ल्याउन होस्, आदिवासी महिलाहरूले साहसका साथ लडेको इतिहास छ। यति मात्र नभई हिमाल, पहाड र तराईमा जुनसुकै भेगमा बसोबास गर्ने हरेक आदिवासी महिलाहरूले कुनै न कुनै रूपमा आफ्नो पहिचान स्थापित गर्न, अधिकार प्राप्त गर्न, प्राकृतिक स्रोत साधनको संरक्षणमा योगदान पुर्याएको छ। तसर्थ यो मार्च महिनामा प्रसारण गरिने रेडियो कार्यक्रम साइनो ती महिलाहरूको नाममा समर्पित गर्दै केही आदिवासी महिला अगुवाहरूको अनुभव आजको कार्यक्रममा तपाईँलाई सुनाउन चाहन्छौ। कार्यक्रमको सुरुमा आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनि लामासँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको यो कुराकानी।
अध्यक्षज्यू, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
धन्यवाद।
सर्वप्रथम त हजुरलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना। आदिवासी महिला मञ्च भनेको चाहिँ के हो र यसका कार्यक्रमहरू चाहिँ के केमा केन्द्रित हुन्छ नि म्याम?
यो राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च हो। यो महिला मञ्च चाहिँ पहिलो नेपालको आदिवासी महिलाहरूको संस्था हो। यो महिला महासङ्घ भन्दा पनि अगाडि 2 वर्ष अगाडि स्थापना भएको संस्था हो। यो संस्था एउटा चाहिँ गैर सरकारी संस्था भन्दा पनि हुन्छ। आदिवासी जनजाति महिला सेक्टरको आदिवासी जनजाति एउटा एनजिओको रूपमा काम गर्छ। सुरुदेखि यो संस्थाले चाहिँ विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। विशेष गरी 3 किसिमको कार्यक्रमहरू गर्दै आएको छ। एउटा चाहिँ अवेरनेस, एउटा चाहिँ विशेष गरी लोपोन्मुख आदिवासी जनजाति तथा आदिवासी महिलाहरूको लागि अवेरनेस, अनि संस्थागत विकास, त्यसै गरी एडभोकेसी र लबी एडभोकेसी र विभिन्न चाहिँ यो आदिवासी किशोर किशोरीहरूको क्षेत्रमा चाहिँ उनीहरूको चाहिँ क्यापेसिटी बिल्डिङ र उहाँहरूलाई चाहिँ एक्सपोजरहरू गर्ने शिक्षामा पहुँच पुर्याउने यस्तो कामहरू गरिरहेको छ।
यो आदिवासी महिला मञ्च चाहिँ विशेष गरेर अब यहाँले विभिन्न कार्यक्रमहरू गर्नुहुँदो रहेछ होइन, र यहाँले गर्ने ती कार्यक्रममा पनि विशेष गरी चाहिँ कस्ता कस्ता कार्यक्रमलाई चाहिँ प्राथमिकता दिनुहुन्छ नि?
कस्तो भन्दाखेरि हामीले रोपोन्मुख सरकारले रिकगनाइज गरेको 59 आदिवासी जनजाति मध्ये 5 क्याटेगोराइज गरेको मध्ये पनि रोपोन्मुख आदिवासी जनजाति 10 छ। त्यो 10 मध्ये हामीले सुरुमा चाहिँ 10 नै कार्यक्रम गर्दै आएका थियौँ। त्यो चाहिँ अहिले चाहिँ हामीले 5 जतिको फोकस भएको छ। कस्तो खालको भन्दाखेरि इलामको रोपोन्मुख पर्ने लेप्चाहरू उहाँहरूको आर्थिक सशक्तिकरण, महिलाहरूको आर्थिक सशक्तिकरण, विशेष गरी उहाँहरूलाई चाहिँ अन्टरप्रिनरसिप भन्दाखेरि अचार अचार उद्योगहरू र उहाँहरूलाई चाहिँ यो इलाम एउटा पर्यटकीय क्षेत्र सुरुगाई नगरपालिकामा बस्नुहुन्छ उहाँहरू, अनि पर्यटकीय क्षेत्र भएको हुनाले यो कन्याहरूले चाहिँ खेलागाडाको नगरपालिकासँग व्यवस्थापनमा खेलागाडामा चाहिँ उहाँहरूको प्रडक्टहरू अचारदेखि उहाँहरूको ट्रेडिसनल आफ्नो चाहिँ परम्परागत पोसाकहरू चाहिँ प्रमोसन गर्ने कामहरू र उहाँहरूको चाहिँ यो सहकारी विकास सहकारी हामीले स्थापना गरेर बचतहरू सहकारी ट्रेनिङहरू दिएर अहिले चाहिँ बचतहरू सहकारी त्यसै महिला सोधै नै राई महिलाहरूको लागि चाहिँ नर्सरीदेखि यो हाम्रो आफ्नो परम्परागत शिव यो मर्च बनाउने तालिमहरू यस्तो यस्तो कार्यक्रमहरू चाहिँ गर्दै आएको छ भने बनकरिया भन्ने जाति सबै लपनमुखै हो। यो चाहिँ हरिखोलामा मकरपुरको हरिखोलाको तरङ्गाडा भन्ने ठाउँबाट अहिले बेसी धारमा बस्नुहुन्छ। त्यहाँको लागि चाहिँ उनीहरूको लागि भूकम्प सुरुमा चाहिँ महिला बनकरिया जातिको महिलाको दुइटैको संस्थागत विकासको लागि संस्था रजिस्टर गरिदिने संस्थाहरू विकास गरिदिने लगायतका र उहाँहरूलाई सर्वप्रथम त माथिबाट त्यो जङ्गलबाट चाहिँ मुनि यो क्वाङ्ले फाँट भन्ने ठाउँमा चाहिँ सेटल गरेर 20 लागि यो कबिलेती वन नेसनल पार्कको जग्गा चाहिँ लिजमा लिएर सेटल गरायौँ। त्यसपछि उहाँहरूको सुरुमा त नारीतै थिएन, नारीतै बनाइदिएन हामीले पहल हाम्रो पहलमा। त्यसपछि चाहिँ त्यहाँ सेटल भइसकेपछि भूकम्प पश्चात निरन्तर हामीले चाहिँ स्वास्थ्य प्रहरी मेथिङ र नेफ्टिनमा चाहिँ उहाँहरूलाई दर्ता गरायौँ। त्यसपछि उहाँहरू आफै पनि अहिले नेफ्टिन नेफिनमा चाहिँ नेफिनमा चाहिँ भाग लिनुहुन्छ। प्लस भूकम्प पश्चात चाहिँ उहाँहरूको यो घरहरू चाहिँ 21 घर हामीले बनाइदियौँ। त्यसपछि पछिल्लो पटक चाहिँ हामीले निरन्तर सन्तोषी प्रोजेक्ट भनेर अहिले हामीले चाहिँ 38+ अहिले यस वर्ष थपेको छ अलिअलि त्यो बनकरी तथा त्यो छेउछेउको चाहिँ चेपाङ बच्चाहरूको लागि चाहिँ हामीले विभिन्न एजुकेसन सपोर्टहरू, त्यसपछि मिनी लाइब्रेरीहरू, त्यसपछि कम्प्युटर कक्षाहरू, अलिकति प्लस टू गर्नेहरूलाई चाहिँ कम्प्युटर ट्रेनिङ पनि, अनि पोसाकहरू निरन्तर अहिले चाहिँ हामीले गर्दै आएका छौँ। र अहिले चाहिँ विगत अब अलिक अगाडि 2 वर्ष अगाडि चाहिँ हामीले तपाईँको उनीहरूको त्यति मात्रै होइन आर्थिक सशक्तिकरण पनि हुनुपर्छ भनेर साबुन उद्योग विभिन्न स्थानीय स्तरमा पाउने चाहिँ के भन्छ एलोभेरा र त्यो तिती पार्टीको साबुन बनाउने ट्रेनिङ, अहिले त्यो मार्केटिङहरू राम्रो गरिरहेको छ। हामीले साबुन उद्योग पनि बन्द गरेर साबुन उद्योग पनि हामी दर्त गरेका छौँ। अहिले उहाँहरूले विभिन्न चाहिँ प्रदर्शनीहरूमा भेटाउँदा काठमाडौँ अब सङ्घ संस्थाहरूमा लानुहुन्छ र इन्कम पनि गर्नुहुन्छ। प्लस यो बनकरियाको चाहिँ त्यो डिक्सनरी नभए भने त्यो डिक्सनरी बनाउने र उहाँहरूलाई प्रशिक्षित आमा बच्चाहरूलाई चाहिँ एजुकेसनको कार्यक्रमहरू सन्तोष मार्फत अनि विभिन्न त्यसपछि आमाहरूलाई चाहिँ प्रशिक्षा र डिक्सनरी बनाउने अनि त्यो बनकरिया भाषामा यस्तो कार्यक्रमहरू चाहिँ अहिलेसम्म चलिरहेको छ।
जस्तै यो आदिवासी महिलाहरूको चाहिँ अब हालको स्थिति चाहिँ यहाँले कस्तो पाउनुभएको छ र आदिवासी महिलाहरूको शैक्षिक र राजनीतिक क्षेत्रमा पहुँच वृद्धिको लागि चाहिँ कस्ता कस्ता कार्यक्रमहरू चाहिँ गर्न जरुरी छ जस्तो यहाँलाई लाग्छ नि?
अब यस्तो छ, अब स्थिति भन्दाखेरि पहिलाको भन्दा चाहिँ फरक चाहिँ छ है। पहिला चाहिँ तपाईँको चाहिँ एक्सेसै थिएन, खानै थिएन केही कुराहरू, अहिले चाहिँ अलिकति फरक चाहिँ छ। फरक भन्नाले अब समग्र देशकै कुरो गर्नुपर्दाखेरि समानुपातिक प्रणालीमा 33% समग्र महिलाभित्र आदिवासी महिलाको कोटा पनि छुट्टिएको छ। त्योभित्र हामी आदिवासी महिलाहरूको प्रतिनिधित्व पनि छ, प्लस तपाईँको चाहिँ स्थानीय स्तरमा त त्यो प्रतिनिधित्व छैन, तर अब हामी अहिले संविधानले आदिवासी भनेर चाहिँ रिकग्नाइज भए हुनाले गया हुनाले आदिवासी महिलाहरू पनि एउटा वान अफ द स्टेक होल्डर हो है. उनीहरूलाई पनि चाहिँ कुनै पनि प्रोग्राम रहरूमा चाहिँ हाल्नुपर्छ भन्ने कुरा चाहिँ गर्छन् है. तर हामीले चित्त बुझाउने बाटोहरू चाहिँ छैन, क्लियर भन्नुपर्छ. अब नेपालको कुनै पनि प्लान पोलिसी हामीले गइरहेर मसिनो ढङ्गले खेलाउँदाखेरि त्योभित्र कुनै पनि आदिवासी महिला केन्द्रित कार्यक्रमहरू चाहिँ भेटिँदैन. अनि पछिल्लो पटक चाहिँ के छ भने अब यो के भन्छ पिछडा वर्ग अल्पसङ्ख्यक भन्ने शब्दहरू घुसाएको छ है. त्यो पिछडा वर्ग अल्पसङ्ख्यक त्यसपछि सीमान्तकृत भन्ने शब्दहरूले चाहिँ आदिवासीलाई उज्यालमा पारेको छ है. अनि अब यहाँ बुझी बुझी पनि धेरै कुराहरू चाहिँ बुझ पचाउने कामहरू चाहिँ पोलिसी लेभलको मान्छेहरूको खाइरहेको हामी देखिन्छौँ. हामी हिजोको अवस्थामा त मैले अब लेखाजोखो गर्नुपर्दा अलिकति केही प्रोग्रेसिभ केही प्रगति उन्मुख चाहिँ छौँ, तर अब चित्त बुझाउने खालको चाहिँ छैन. अझै पनि एक्सेस कुनै पनि अवसरहरू आदि दूर दराजका कता के कुरो गर्नु बनगरिया चेपाङ यो चाहिँ बोटे माझी कता के कुरो गरौँ. संविधानले प्रत्याभूति गरे हुनाले एक दुईजना समानुपातिक प्रणाली पार्टीहरूले महिलाहरूलाई समानुपातिकमा लगेका छन्, तर हामी जस्ता अलिकति केही कुराहरू थाहा पाएको मान्छेहरूलाई पनि धेरै चाहिँ यहाँ खाडलहरू धेरै छ. त्यो खाडल पूर्णलाई चाहिँ अझै 50% लाग्छ. अलिकति धेरै यो कुराहरू चाहिँ अब के भन्ने अब गाह्रो चाहिँ छ यो देशमा. अब दोस्रो दर्जाको नागरिकको रूपमा
म्याम, हजुरले चाहिँ यो जैविक विविधता सम्बन्धी पनि धेरै काम गर्नुभएको छ होइन. यो राष्ट्रिय जैविक विविधता रणनीतिक र कार्ययोजनालाई चाहिँ अब जस्तै अब नेपाल नेसनल बायोडाइभर्सिटी स्ट्राटेजी एन्ड एक्सन प्लान छ नि त यो एनबिएसएपी, यसलाई चाहिँ संक्षिप्तमा चाहिँ अनि कसरी बुझ्ने नि हामीले.
अब यस्तो छ, अब यो एनडिसप नेसनल बायोडाइभर्सिटी एक्सन प्लान भनौँ न होइन, एनडिसप चाहिँ यो रिभिजन यो पहिलादेखि कति वर्ष भएर थुप्रै वर्ष भएर चाहिँ बनेको होइन. अब अहिले पनि तपाईँको चाहिँ रिभिजन हुँदैछ. त्यो रिभिजन हुने क्रममा पनि हामीले धेरै पापडहरू बेल्नु पर्यो है. किन भन्दाखेरि एउटा कुरा हामीलाई थाहै थिएन, त्यो एक्सन प्लानमा चाहिँ को थियो अब को को रहन्छ के इस्युहरू हुन्छ भन्ने कुरो चाहिँ थाहै थिएन. हामी एउटा चाहिँ पपमा यो जैविक विविधता कन्फरेन्सहरूमा चाहिँ गा भएर त्यो कुराहरू चाहिँ थाहा पायौँ. थाहा पाइसकेपछि हामीले यहाँ खोज्यौँ, खोजिसकेपछि पत्ता लगायौँ, पत्ता लगाइसकेपछि हामी गयौँ यो चाहिँ फुकल मन्त्रालय चाहिँ वन मन्त्रालय हुँदो रहेछ. वन मन्त्रालयले चाहिँ एउटा स्टेयरिङ कमिटी भनेर गठन पहिलादेखि हुँदो रहेछ होइन, गठन गर्दो रहेछ स्टेयरिङ कमिटी. स्टेयरिङ कमिटीमा चाहिँ तपाईँको सबै मन्त्रालयको चाहिँ फुकल पर्सनहरू नेपालको, त्यसैले चाहिँ यो वनसँग सम्बन्धित जस्तो पार्कहरू विभिन्न चाहिँ यो तिनजन लगायत चाहिँ यो के भन्छ जडीबुडी लगायत चाहिँ विभिन्न चाहिँ त्यो डिपार्टमेन्टहरू डिपार्टमेन्टका चाहिँ मान्छेहरू, त्यसै गरी सिभिल सोसाइटीका मान्छेहरू, सिभिल सोसाइटीमा चाहिँ वन उपभोक्तम आशादेखि अरू विभिन्न चाहिँ सिभिल सोसाइटीको उहाँहरूलाई उपयुक्त लाग्ने व्यक्तिहरू चाहिँ त्यहाँ रहेछ. अनि अर्को चाहिँ टेक्निकल कमिटी भन्ने रहेछ त्यो जो चाहिँ ड्राफ्ट तयार गर्ने, त्यो दुईवटा कमिटीमा आदिवासीको गर्ने चाहिँ नै छैन है. नभइसकेपछि हामीले छलफल गऱ्यौँ, हामीले डकुमेन्टहरू तयार बनायौँ, त्यसपछि हामी मन्त्रालयमा गयौँ. मन्त्रालयमा गइसकेपछि मन्त्रीलाई भेट्यौँ, त्यो डकुमेन्टहरू दियौँ, पटक पटक सिकेपछि अब मिबी फ्रायौँ कुरो गर्नुपर्दा अब मन्त्री चाहिँ अब पोलिटिकल मान्छे भए हुनाले त्यतिको उहाँलाई अब त्यो विषयमा डिटेल थाहा नहुने, अनि सबै चाहिँ तपाईँको चाहिँ सचिवहरूले चाहिँ चलाउने भए हुनाले यो कुरोहरू चाहिँ हामीलाई त्यहाँ इन्क्लुड गरेन है. नगरेपछि हामीले सिरिज अफ मिटिङहरू सिरिज अफ चाहिँ फोनहरू भेट्ने कामहरू जारी गऱ्यौँ. जारीपछि लास्टमा चाहिँ उहाँहरू चाहिँ नेगोसिएसन गरेर अनि मेफिललाई पनि राखेको थिएन, मेफिललाई चाहिँ स्टेयरिङ कमिटीमा राख्ने कुरो भयो. हामीले त्यो कुरा चाहिँ हुँदैन भने अडानीको कुरो चाहिँ लास्ट भएर हाम्रो यो मन्थलाई पनि तपाईँको चाहिँ इन्भाइटी टु सेभिङ कमिटी भनेर म चाहिँ म र अहिले बिहान दिवस जी मन्थबाट म त्यहाँ बसेको र टेक्निकल कमिटीमा चाहिँ हाम्रो कमल राई हुनुहुन्छ उहाँ बस्नु भएको छ र यो टेक्निकल कमिटीले चाहिँ सबै ड्राफ्टहरू चाहिँ रिभ्यू गरेर अब यो 5 वर्षीय चाहिँ रणनीति योजना तयार गर्ने कुरा चाहिँ छ। अहिले चाहिँ यो ड्राफ्टको अन्तिम हामीले क्रिया छ। यसमा चाहिँ हामीले विभिन्न सुझावहरू दिएका छौँ। विभिन्न सुझावहरू चाहिँ के भन्दाखेरि आदिवासीको टेरिटोरीको कुरा, आदिवासीको चाहिँ ट्रेडिसनल ल्याङ्ग्वेजको कुरा, आदिवासीको चाहिँ तपाईँको चलनदेखि लिएर विभिन्न कुराहरू चाहिँ अबको प्लान अफ एक्सन चाहिँ इन्क्लुड गर्नुपर्छ भन्ने हाम्रो अडान थियो। अब सबै कुरा अलिकति लचकताको साथ उहाँहरूले लियो माने भनौँ न एउटा कुरा सबै कुरो त के मान्ने तर यो टेरिटोरीको कुरा चाहिँ मान्दैन अनि हामीले भनेको कुराहरू फाल्दै यस्तो चेपाङ स्वायत्त क्षेत्रको कुरा यस्तो कुरो चाहिँ उहाँहरूले अब संविधान चाहिँ व्यवस्था भए पनि मान्ने काम चाहिँ पाएन। तैपनि हामीले चाहिँ यो आफ्नो अडानहरू छोडेको छैन। यो चाहिँ यति हाम्रो कुराहरू यो ड्राफ्टमा रिपोर्टमा चाहिँ ड्राफ्ट रिपोर्टमा रिभ्यू गरेनौँ भने हामी वैकल्पिक हामीले चाहिँ रिपोर्ट बुझाउँछौँ भनेर हामीले कन्भिन्सन कि अब अलिकति त्यस्तो कुराहरू हामीले राखिसकेपछि अब त्यो रिभ्यूको कुरालाई अलि मिलाएर सत्य मिलाएर चाहिँ लाने भन्ने कुरा चाहिँ सहमति भएको हुनाले हामी चाहिँ अहिले चाहिँ हामी मिलेर काम गरिरहेको छौँ भनौँ न त्यस्तै छ।
जस्तै यो एनडी साहबकै सम्बन्धी अब कति सरकारी नीतिहरूको बारेमा त यहाँले प्रश्न पारिदिनु भयो नि त र यसले चाहिँ आदिवासी महिलाहरूलाई चाहिँ सम्बोधन चाहिँ कसरी गर्ने रहेछ अनि हाम्रो यो आदिवासी महिलाहरूको केही त्यस्तो कुराहरू पऱ्यो भने चाहिँ पैरवी गर्दा चाहिँ यहाँहरूसँग चाहिँ समन्वय सहकार्य चाहिँ कस्तो छ नि म्याम?
अब आदिवासी महिलै भनेर चाहिँ छुट्टै चाहिँ हामीले त भन्न त भनेका छौँ होइन तर आदिवासी महिला भनेपछि आदिवासीसँग सम्बन्धित सबै कुराहरू जोडेर आउँछ। आदिवासी महिला तथा आदिवासी युवा र आदिवासी जनजाति भनेर हरेक कुन कुन पोइन्टहरूमा हामीले इन्क्लुड गर्न सक्छौँ त्यो पोइन्टहरूमा चाहिँ गरेका छौँ है। तर अब लास्टमा ड्राफ्ट रिपोर्ट बुझाउने बेला त उहाँहरूले हो उहाँहरूले कतिपय कुरो उडाएर त्यस्तो पनि अस्ति ड्राफ्ट रिपोर्ट के भन्छ पहिले ड्राफ्ट रिपोर्ट चाहिँ सर्ट ड्राफ्ट रिपोर्ट बुझाउने बेलामा चाहिँ कतिपय कुराहरू उडाएर चाहिँ के भन्छ हटाएर चाहिँ पठाएको पनि देख्यो हामीले होइन। तर हामीले चाहिँ त्यो कुराहरूलाई चाहिँ हामीले मानेका छैनौँ अनि चाहिँ असन्तुष्टि कुराहरू मिटिङमा राखिरहेको छौँ। तर के भन्दाखेरि आदिवासी महिलाको ट्रेडिसनल नलेजको कुराहरूदेखि लिएर आदिवासीको हरेक कुराहरू चाहिँ हामीले सम्बन्धित कुराहरू चाहिँ राख्ने प्रयासमा चाहिँ हामी चाहिँ निरन्तर त्यहाँ डढिरहेको छौँ भनौँ न त्यस्तै। त्यसै गरी चाहिँ हामी 3 जनाको टिम छ र अब त्यो 3 जनाको टिम प्लस हामीले चाहिँ बेला बेलामा कन्सल्टेसनहरू गर्ने अनि त्यस्तै त्यो ड्राफ्ट कमिटीको मेन मान्छे मेन हाम्रो केसी पौडेल भन्ने सर हुनुहुन्छ यो लिड गर्ने टेक्निकल कमिटीको उहाँलाई नै ल्याएर हाम्रो आदिवासी कमिटीसँग मेन मेन जातीय कमिटीहरूसँग पनि ल्याएर ड्राफ्ट सेयर गर्न लाउने त्यसमा चाहिँ ब्रिफिङ गर्न लाउने एकदम सिरिजन कार्यक्रमहरू हामीले गरिरहेको छौँ।
मैले यो आदिवासी महिलाहरूको आफ्नै अब चुनौतीहरू छ त्यस्तै गरेर अब कतिपय त धेरै उपलब्धिहरू पनि हामीले यहाँकै कुराबाट पनि थाहा पायौँ होइन उपलब्धिहरू पनि छन्। यो उपलब्धि अनि यो चुनौतीहरूलाई चिर्दै अब आउने दिनमा चाहिँ आदिवासी महिलाहरूको अधिकार संरक्षणको लागि चाहिँ हजुरहरूको चाहिँ भावी योजना चाहिँ के छ नि म्याम?
अब धेरै छ है मलाई त कहिले काहीँ एकदमै यो रेडियोबाट बोल्नु हुने हो कि नहुने हो हिजो पनि इन्टरनेटमा बोलेको धेरै चुनौतीहरू छ धेरै क्षेत्रहरू चाहिँ हामीलाई थाहै छैन हामीले आदिवासी महिलालाई तपाईँको चाहिँ सुकुनै थाहा छैन हामीलाई यति धेरै क्षेत्र छ कि तपाईँको चाहिँ माइग्रेसन वैदेशिक रोजगारमा आदिवासी महिलाहरू यति धेरै आदिवासी महिलाहरू चाहिँ टिम छ तपाईँको चाहिँ 100% भिक्टिम आदिवासी महिलाहरू देखिन्छ यसको डिसएबिलिटेड डेटाहरू के पनि छैन। सरकारले यो डिसएबिलिटेड डेटाहरू राख्नु पर्यो यो क्षेत्रमा हामी काम छिर्नु बाँकी नै छ। अर्को चाहिँ के भन्दाखेरि यो सिबिडीको त मैले तपाईँले भर्खर पनि भनिहालेँ होइन अनि क्लाइमेट चेन्जमा पनि त्यस्तै छ क्लाइमेट चेन्जमा यति धेरै आदिवासीहरू प्रभावित भएको छ तपाईँको चाहिँ मेलम्चीमा होस् तपाईँको चाहिँ उता के अरे हाम्रो सोलकुम्बुको सोलकुम्बुमा त्यो भीम दैरो आएको थियो नि त्यहाँ होस् तपाईँको चाहिँ यो के भन्छ अस्तिको चाहिँ भर्खर गयो बाजाबियो कोसी उयो भैरोसी क्या काप्रेको दोषी यो होस् अब यो विभिन्न चाहिँ बाढी पहिरो इत्यादि कुराहरू चाहिँ क्लाइमेट चेन्जको कारणले यो क्लाइमेट चेन्जको कारणले भयो यी विभिन्न चाहिँ तपाईँको चाहिँ सबै प्रभावित भनेको आदिवासी यो क्लाइमेट चेन्जको सेक्टरमा पनि यो पोलिसी एडप्टेसन प्लान है क्लाइमेट चेन्जको एडप्टेसन प्लानमा आदिवासी कुरा हामीले एकदम मसिनो ढङ्गले एक्सेल गर्न खोज्दैछु कि अहिले हुन्छ मेफिनले काम गरिरहेको छ तर मेफिनले अब कुन कुन क्षेत्रमा काम गर्नुभयो उहाँहरूले काम गर्नुभएको छ क्षेत्रमा मलाई त्यति थाहा छैन होइन त्यो एडप्टेसन प्लानलाई एनालाइसिस गर्दाखेरि अहिलेसम्म हाम्रो चाहिँ सहभागिता मात्रै देखिन्छ इम्प्लिमेन्टेसन फेजमा कुनै पनि हाम्रो चाहिँ भूमि देखिँदैन है त्यो कमिसनको भयो अर्को तपाईँको चाहिँ के त भन्दाखेरि सिडा यो महिला विरुद्धको महासन्धि छ नि सिडा यो महासन्धिले प्रत्यावधि गरेको विभिन्न रेकमेन्डेसनहरू अहिले 2022 चाहिँ 22 चाहिँ GR 39 नम्बर भनेको इन्डिजिनियस विमेन र गर्ल्सको मात्रै एउटा ऊ ल्याएको छ GR 39 ल्याएको यसमा भएको कुराहरू होइन धेरै सेक्टरहरू छ हामीले केलाएर हेर्दाखेरि तपाईँको चाहिँ कुनै पनि आज हिजो पनि तपाईँको कुनै हिजो पनि त्यो महिला मन्त्रीलाई सचिव कृष्ण कुमारी बस्नेत हुनुहुन्थ्यो क्या हामीसँगै त्यहाँ बसमा नेपालमा अनि त्यहाँ मन्त्रालयको प्लान अफ पोलिसी प्रोग्रामहरू कुनैमा आदिवासीहरू छैन आदिवासी सधैँ छैन है सीमाकृत भनिएको छ अब मार्जिनलाइज भनिएको छ तपाईँको चाहिँ अर्को कुनै पनि छैन तपाईँको चाहिँ पार्टी पार्टीमा मैले एक्सेस जसको रुलिङ पार्टी छ जसले रुलिङ पार्टीले चाहिँ काम गरिरहेको छ त्यो पार्टीको कार्यकर्ताहरूले भर्तीको रूपमा गरेका छन् आदिवासी महिलाहरूको कुनै पनि कुराहरू पार्ने भाषणमा छैन सिधा रेकमेन्डेसनमा होस् अब माइग्रेसनमा होस् तपाईँको चाहिँ GR 39 चाहिँ नयाँ हुनाले झन् गरेकै छैन बल्ल बल्ल हामीले चाहिँ सरकारलाई निर्देशन दिने चाहिँ धेरै पटक छलफल गरायौँ यो महिला तथा सामाजिक मानिला समितिमा त्यसमा पनि अब अझै सिफारिस गर्न सकेका छैन तपाईँको ह्युमेन ट्राफिकिङमा त्यस्तै है हेर्नुहोस् ह्युमेन ट्राफिकिङमा के छ भन्दाखेरि अहिले तपाईँको इन्टरनल ट्राफिकिङ तपाईँको चाहिँ यो नयाँ बस पार्कदेखि लिएर यो गौशालाको विभिन्न चाहिँ यो खाजा घरहरूमा तपाईँको चाहिँ 363 रेस्क्यु गर्दाखेरि माइती नेपालले तपाईँको 70% चाहिँ तामाङ त्यसमा पनि अब अरू अन्य आदिवासी महिलाहरू चाहिँ त्यो भिक्टिम छ भनेपछि त्यो सेक्टरमा पनि कुनै पनि प्लान अफ एक्सन पनि छैन गरे पनि छैन है अब हामीले गर्नुपर्ने क्षेत्रहरू थुप्रै छ सोर्सहरू हामीसँग छैन है एक्सेस पनि छैन त्यस कारणले मलाई त अब औडा हुन्छ कहिले कहीँ है अब के भन्नु गर्नु त छोड्यो जति बुझ्यो त्यति गाह्रो जति थाहा पायो त्यति गाह्रो मलाई चाहिँ औडा भएर आउँछ अब धेरै क्षेत्रहरू छ गर्नुपर्ने हाम्रो स्थिति यो छ अब हामी सामाजिक सङ्घ संस्थाहरू आदिवासी महिलाहरूको धेरै पनि छैनौँ हामी आफ्नै भित्र पनि प्रब्लमहरू छ स्थिति यस्तो छ के भन्नु गाह्रो छ
हस् म्याम व्यस्त समयको बाबजुद पनि यहाँले कार्यक्रमको लागि समय दिनुभयो यहाँसँग अन्य विषयमा फेरि आउने दिनमा पनि कुराकानी हुने चाहिँ मैले विश्वास लिएको छु समयको लागि धेरै धेरै धन्यवाद म्याम
उहाँ हुनुहुन्थ्यो आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामा तपाईँ अहिले सुन्नुहुन्छ कार्यक्रम साइनो कार्यक्रम साइनो यसै बेला रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ कार्यक्रम साइनोको आजको श्रृङ्खलालाई हामीले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारी महिला विशेष बनाएका छौँ र अब भन्ने कार्यक्रममा पालो भएको छ आदिवासी जनजाति महासङ्घ नेफिनका केन्द्रीय सचिव भद्र कुमारी बरामसँग गरिएको कुराकानी सुन्ने
म्याम कार्यक्रम साइनोमा यहाँलाई स्वागत छ
हस् धन्यवाद म्याडम
तपाईँ नेफिनको सचिव हुनुहुन्छ नेफिनले आदिवासी महिलाहरूलाई लक्षित गरी कस्ता कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ नि
हजुर नेफिन म नेफिनको सचिव हुँ र नेफिनले आदिवासी महिलाहरूलाई खासै केन्द्र महिलाकै लागि भनेर कार्यक्रम त्यति केन्द्रित गरेर सञ्चालन गरेको थियौँ एउटा मात्र छ त्यो यो सिड सम्बन्धी यो जनचेतनामूलक कार्यक्रमहरू विश्व आदिवासी दिवसको अवसरमा सञ्चालन गरेको थियो त्यसबाहेक अन्य कार्यक्रमहरू चाहिँ महिला पुरुष दुवैलाई समान सहभागितामा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ र साथै नेपालमा अब नेफिनमा चाहिँ महिलाहरूलाई कार्यक्रम सहजीकरण गर्नको लागि सजिलो होस् भन्नको लागि चाहिँ महिला विभाग चाहिँ खडा गराएको छ म नेपालमा।
अनि महिला विभागको चाहिँ आफ्नै योजना अनुसार चाहिँ कार्यक्रम गर्नुहुन्छ कि अथवा के छ नि म्याम?
सहकार्यमा के कार्यक्रम, जस्तै महिलाहरूलाई कुनै कार्यक्रममा पठाउनु पर्यो भने अथवा कुनै कार्यक्रमहरू महिला सङ्घ सरकार सम्बन्धी कार्यक्रमहरूको सवालहरूमा उठ्ने आवाजहरू हुन्छ त्यसको बारेमा चाहिँ छलफल बहस गर्नको लागि चाहिँ महिला विभागलाई जिम्मा दिएको छ र महिला विभाग मार्फत त्यस्ता कुराहरू चाहिँ छलफल र बहसको विषयमा ल्याउने गर्छौँ।
जस्तो हामी दैनिक कामकाजदेखि हरेक पक्षमा चाहिँ महिला कुनै न कुनै रूपमा चाहिँ वातावरणको नजिक भएर काम गरिरहेको हुन्छ होइन, तर वातावरण र जैविक विविधता संरक्षणमा चाहिँ महिलाको योगदानको मूल्य छैन नि, संस्थागत रूपमा चाहिँ के गर्न जरुरी छ जस्तो यहाँलाई लाग्छ?
हजुर, यो महिला प्राय वातावरणसँग नजिक छ र जीवको उपार्जन र वातावरणसँग चाहिँ एक आपसमा जोडिएको छ भन्ने कुरा त निश्चित नै छ। त्यसको लागि विशेष गरेर हामीले यो जैविक विविधता र वातावरण सम्बन्धी कार्यक्रममा महिलाको सहभागिता अनिवार्य छ। त्यसको साथसाथै वातावरण र जैविक विविधतामा आधारित पेसा व्यवसायहरू जति पनि छ त्यो पेसा व्यवसायहरूलाई चाहिँ प्रवर्धन गर्दै बजारीकरण गर्नको लागि आवश्यक छ। यसको लागि चाहिँ विशेष गरेर यो अति सामान्त सीमान्तकृत समुदायहरू जति छन् नि यी समुदायहरूलाई समेत समेट्ने गरेर कुन ठाउँमा कुन व्यवसाय कुन जातिले अप्नाइरहेको छ परम्परागत व्यवसाय जीवको उपार्जनको माध्यम के छ त्यसको चाहिँ अभिलिपिकरण गरेर त्यसलाई चाहिँ प्रवर्धन गर्दै लैजान सक्यो भने चाहिँ बढी मात्रामा यो वातावरण मैत्री पनि हुनसक्छ र जैविक विविधताको पनि संरक्षणमा पनि त्यो पुग्छ जस्तो लाग्छ मलाई चाहिँ।
महिलाहरूको परम्परागत सिपको संरक्षण र प्रवर्धनका लागि सरकार र अन्य सरकारवाला निकायहरूले चाहिँ के कस्तो भूमिका खेल्नुपर्छ नि?
यसको लागि सबभन्दा पहिले त निकै नै महिला मैत्री हुनुपर्छ अथवा महिलाहरूको लागि विशेष गरेर त आदिवासी महिलाहरूको सन्दर्भमा हेर्यो भने त आदिवासी महिलाहरूको परम्परागत शिव जति पनि छ त्यसलाई संरक्षण गर्ने नीति राज्यको हुनुपर्छ र त्यो नीतिले विशेष गरेर महिलाहरूलाई छुन सक्ने हुनुपर्छ। मात्र नीतिमा त बनाएर भएन कि त्यो कानुन पक्षमा आउने हुनुपर्छ। जस्तै कयौँ कुराहरू चाहिँ कानुनले पनि महिलाहरूलाई कहिले काहीँ अवरोध पुर्याइदिएको हुन्छ। जस्तै उदाहरणको लागि जस्तै कयौँ महिलाहरूले अब रक्सी व्यवसाय गरेर नै आफ्नो जीवको उपार्जन गर्दै आइरहेको अवस्था छ गाउँ घरमा, जसको नितान्त उसको आमदानीको स्रोत भनेको त्यही रक्सी व्यवसाय नै छ तर बेला बखतमा आउँछ प्रहरीहरू आउँछ त्यो त्यसलाई फ्याँकिदिन्छ जसले गर्दा उनीहरू आफ्नो जीवको उपार्जन समेत गर्नलाई कठिन अवस्था भएको छ। अहिले पछिल्लो चरणमा सरकारको नीति अनुसार अब त्यसलाई चाहिँ संरक्षण गर्ने भनेर त भनेको छ भन्दै गर्दाखेरि त्यसलाई कसरी अब कानुनी रूपमा उनीहरू कसरी त्यहाँ आबद्ध हुने त अब भनौँ न अब रक्सीलाई पनि ब्यान्डेड गर्ने भन्ला तर गाउँका महिलाहरू त्यसमा सक्षम छैनन्। त्यसको लागि उनीहरूलाई त्यहाँसम्म जोड्नको लागि सहजीकरण गर्नु स्थानीय निकायले नि पर्छ स्वयं सरकार र सरकारवाला निकायहरूले विशेष पहल गर्नुपर्छ। र साथसाथै परम्परागत सिपमा आधारित जति पनि सिपहरू छ सिपबाट वस्तुहरू उत्पादन भएको छ उसको जीवको उपार्जन चलेको छ भने तर त्यसलाई आधुनिक ठुला ठुला उद्योगबाट उत्पादन भएको वस्तुहरू गाउँमा भित्रिँदाखेरि उनीहरूको पेसा व्यवसाय झन् ओझेलमा परेको अवस्था छ। तसर्थ परम्परागत रूपमा सञ्चालन भएको जति पनि व्यवसायहरू छ त्यसलाई चाहिँ संरक्षण गर्दै बाह्यबाट आउने वस्तुहरूलाई प्रतिबन्धित गर्दै यो उनीहरूलाई त्यो व्यवसायलाई त्यो प्रबन्धन गर्नको लागि आवश्यक किसिमको थप तालिम आवश्यक भए तालिम औजारहरूको आवश्यक भए औजार र बजार भए बजारको व्यवस्था गरिदिनुपर्छ। साथसाथै पछिल्लो समयमा जुन आदिवासी जनजाति महिलाहरूसँग सम्बन्धित रहेका जति पनि व्यवसायहरू छ त्यसमा अन्य किसिमको आधुनिकरण गर्दै जाँदाखेरि अथवा ठुलो ठुलो व्यवसायमा परिणत गर्दै जाँदाखेरि त्यसको पेटेन्ट राइट चाहिँ आदिवासी जनजाति महिलालाई भन्दा पनि अन्यले लिन सक्छ र त्यसको अधिकार चाहिँ पेटेन्ट राइटको अधिकार चाहिँ पुरा महिलामा हुनुपर्छ भन्ने हाम्रो मान्यता छ।
म्याम, जस्तै आदिवासी महिलाहरूको सशक्तिकरणका लागि नेफिनले चाहिँ के कस्ता भूमिकाहरू चाहिँ खेल्दै आइरहेको छ नि?
नेफिनले गरेका क्रियाकलाप अघि नै मैले माथि नै भनिसकेँ, एउटा मात्र केन्द्रीकृत गरेर महिलालाई मात्र केन्द्रीकृत गरेको कार्यक्रम त त्यही एउटा सिडो सम्बन्धी जनचेतनामूलक कार्यक्रम हो, तर त्यो बाहेक पनि थुप्रै कार्यक्रमहरू नेफिनबाट सञ्चालित छन्। जस्तै उदाहरणको लागि अब मेरापिक राष्ट्रिय निकुञ्जले पार्ने प्रभावको बारेमा सचेतना कार्यक्रमहरू भए, त्यस्तै दुर्कोसको हाइड्रो पावर सम्बन्धी कार्यक्रमहरू त्यहाँ पनि हाइड्रो पावर सम्बन्धी अब यो एसीको लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भए, त्यस्तै गरिकन जैविक विविधता सम्बन्धी सचेतना सद्भावनामूलक कार्यक्रम र रिजर्व नेपालबाट सञ्चालन भएका लिप परियोजना लगायत रेल कानुन केन्द्रबाट सञ्चालन भएका जति पनि कार्यक्रमहरू छ त्यसमा नेफिनले सशक्त रूपमा भूमिका निर्वाह गर्दै आएको छ र त्यसमा सहभागिताको लागि महिला पुरुष दुवैलाई समान सहभागिता गराउँदै उनीहरू सबैलाई नै सशक्तिकरण गर्नु समान रूपमा गर्दै लैजानुपर्छ भन्ने मान्यता राख्दै सोही अनुसार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ नेफिनले चाहिँ।
आदिवासी जनजाति महासंघले आदिवासी महिलाहरूको लागि आगामी कार्ययोजनाहरू र भावी रणनीतिहरू चाहिँ कस्ता बनाएका छन् र यसलाई चाहिँ तपाईँले चाहिँ कसरी पहल गर्दै आउनु भएको छ?
कार्यक्रमहरूको सञ्चालन गर्नको लागि संयोजन गर्नको लागि सजिलो होस् भन्नको लागि एउटा मैले विभाग गठन गरेको छ, त्यस्तै गरिकन लङ्गी नीति बनाएको छ आदिवासी जनजाति महासंघले। यसको लागि हरेक कार्यक्रममा चाहिँ महिलालाई एउटा भनौँ न संस्थागतको रूपमा संस्थाभित्र पनि समान सहभागिता बनाउनु पर्छ, त्यसको नेतृत्वकर्तामा अथवा कार्य समितिमा पनि समान हुनुपर्छ भन्ने हामी लबिङ गर्छौँ एउटा संस्थागतभित्र पनि र बाहिर पनि। त्यसको साथसाथै संस्थाभित्र रहेका भारतीय संस्थाहरू हुन्छन् त्यो निकायहरूमा पनि सोही अनुसारको समान रूपमा महिला पुरुषको को कार्य समितिमा नै हुनुपर्छ, सोही अनुसारको कार्यक्रम हुनुपर्छ भनेर हामीले लबिङ गर्दै आइरहेको छ र हुनु सोही अनुसार नीतिहरू पनि संशोधन हुँदै गइरहेको छ र भइराखेको पनि छ। त्यसको साथसाथै हरेक क्रियाकलापमा या संस्थाले गर्ने क्रियाकलाप होस् अथवा अन्य क्रियाकलापहरूमा होस् हरेक ठाउँमा चाहिँ महिला र पुरुषको समान सहभागिता हुने किसिमको नीति बनाउनु पर्छ र सोही अनुसारको कार्यक्रममा सहभागिता गराउनु पर्छ भन्ने किसिमका रणनीतिकोहरूमा हामी बढी मात्रामा त्यसको लागि चाहिँ हामीले सब जुन आवाजहरू उठाउने गरेका छौँ।
हस्त म्याम, यहाँले चाहिँ व्यस्त समयको बावजुद पनि कार्यक्रम साइनको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
तपाईँले सुन्नुभयो नेपाल आदिवासी जनजाति महासंघका सचिव भद्रकुमारी बरामसँग गरिएको यो कुराकानी। यिनै कुराकानी र सामग्रीसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तयार पारेको यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद, साथै प्राविधिक मित्र दिलुलाई पनि विशेष धन्यवाद। आजलाई भने कार्यक्रम साइनोबाट म मिना गुरुङ बिदा हुन्छु। तपाईको साता सुखद रहोस्। नमस्ते।